नमस्कार। रेडियो कार्यक्रम रिटिगुमीमा तपाईँलाई स्वागत छ। म अरुणचन्द। श्रोताबिन, रेडियो कार्यक्रम रिटिगुमी तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ। कार्यक्रम रिटिगुमीमा हामी रोजगारीका लागि विदेश गएका युवाहरूको सुख दुःखका कथाहरू प्रस्तुत गर्ने गर्दछौ। म अहिले कञ्चनपुरको गड्डाचौकी नाकामा पुगेको छु। यहाँ नाकामा थुप्रै नेपालीहरू नेपाल आउने र भारत जाने क्रम जारी रहेको छ। भारतबाट एकजना युवा हातमा एउटा ब्ल्याङ्केट र एउटा छोला लिएर आइरहनु भएको छ। यसै क्रममा नेपाल प्रहरीले उनलाई चेक जाँच गरिरहेको छ। श्रोताबिन, अब नेपाल प्रहरीले उहाँलाई चेक जाँच गरिसक्नु भएको छ। अलिक कालो वर्णका पसिनाले भिजेका ती युवा कञ्चनपुर रेकर्ड बिचुवाका बलराम बराएक हुन्। उनी नेपालबाट भारत के का लागि गएका हुन् त? कञ्चनपुरको गड्डाचौकी नाकासम्म पुग्नलाई उहाँले के कस्ता समस्याहरू भोग्नु पर्यो? आउनुहोस्, अब म उहाँसँग कुरा गर्न गइराखेको छु। तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँको परिचय?
म बलराम बराएक।
अनि इन्डियाबाट आउँदै हुनुहुन्छ? इन्डिया काम गर्न जानुभएको तपाईँ?
हजुर, म काम गरेर आउँदैछु।
कहिले जानुभएको थियो नि इन्डिया?
अहिले भर्खरै 10-12 दिन भयो।
10-12 दिनमै काम गरेर फर्किँदै हुनुहुन्छ?
हजुर, काम सिद्धिएर म अनि नेपाल फर्किन लान्छु।
के काम गर्न जानुभएको थियो?
म त्यहाँ रुद्रपुर त्यो तल फर्समा टायर लगाउने त्यही काम, मिस्त्री काम गर्छु, त्यही काम गरेर आउँदैछु। अनि
फेरि यो दसैँ तिहार पछि चाहिँ जानुहुन्छ है?
हजुर हजुर।
अनि कतिको कमाउनुहुन्थ्यो?
त्यही 550 दिनको थियो।
कति कमाउनु भयो त तपाईँले अब 10-12 दिन काम गरेर?
होइन, 8-9 हजार हो, बढी होइन।
कति बचाउनु भयो त? अब इन्डिया काम गर्दा जानुभयो, फेरि त्यहाँ काम गरेर फर्किँदै हुनुहुन्छ, अहिले फर्किने बेलामा चाहिँ कति पैसा बचाएर घरसम्म पुऱ्याउनु भयो?
नै अहिले त 6-7 हजार मात्रै छन्। अलिकति सामान लाएँ अनि खर्च पनि भए।
यात्रा चाहिँ कस्तो रह्यो त उताबाट फर्किँदाखेरि? अब तपाईँको
ठिकै भयो सर, यहाँ अलिकति इन्डियामा त्यही अप्ठ्यारो हो।
के अप्ठ्यारो?
इन्डियाको बर्डरमा
के गरे?
हुन त केही न, चेकिङ हो, त्यस्तो केही सामान पनि केही छैन। अनि अलिकति पैसा लियो, 200-300 रुपियाँ लिएँ त्यहाँ।
200-300 रुपियाँ लिइहाल्यो है? कहाँनिर
मान्दै मानेन भने योभन्दा कम 500 भन्ला थियो, 200-300 लिइहाल्यो। अब के गर्ने, जान त जानु पर्यो सर।
के भन्यो?
अब सामान जान मिल्दैन, छिनलिन्छु, त्यो उताउता धम्की दियो भनेर। अब के गर्ने, दिनै पर्यो। अब
के सामान थियो?
यस्तो केही होइन, एउटा ब्ल्याङ्केट छ, अनि झोलामा अलिक कपडा छन्, केही छैन, सेन्टोन छन्। अनि
पैसा किन दिउँ? म गैर कानुनी चिज केही लगाएको छैन, केही तिर्नु छ भने, राजस्व तिर्नु छ भनेपछि तिर्छु। के को लागि हो? मलाई प्रमाण चाहियो भन्न सक्नु भएन तपाईँले है?
हजुर।
अनि अब यात्रा गर्दाखेरि एकदमै सुरक्षित तरिकाले गर्नुपर्छ, समूहमा यात्रा गर्नुपर्छ, कसैले दिएको कुरा खानु हुँदैन भन्ने कुराहरू थाहा छ कि छैन?
हजुर, सबै थाहा छ। इन्डियाको
कसरी थाहा भयो
सर? म देखेको छु धेरै, इन्डियामा धेरैहरू यस्तै मान्छे लुटेका हुन्छन्, घुमेर हुन्छन्, थाहा छ मलाई। यस्तो गरेपछि, खाएपछि, यस्तो कोही को बोलीमा लागेपछि यस्तो लुटिन्छ भनेर मलाई सबै इन्डियाको कुरा थाहा छ सर।
त्यही त थाहा छ, तपाईँ भर्खरै कस्टममा पनि पैसा तिरेर आउनुभयो, यो कुरा थाहा थियो कि थिएन?
मलाई थाहा थियो, म धेरै
गैर कानुनी हो भन्ने कुरा थाहा थियो है?
हजुर। अहिले हजुर के गर्ने सर? अब ल, खाइहाल।
हस् त, तपाईँले समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ है त?
धन्यवाद हजुर।
अवश्य नै श्रोताबिन, भारतमा काम गर्दा मात्रै होइन, यात्रा गर्दा पनि हामीले सावधानीपूर्वक गरेनौँ भनेपछि धेरै दुःख पाइन्छ, विशेष गरेर भारतको बनबसादेखि नेपालको गड्डाचौकीसम्म। नेपाली जनताको हकितका लागि काम गर्छौ, नेपालमै रोजगारीको व्यवस्था गर्छौ, विदेश जान दिँदैनौ भनेर ठुल्ठुला गफ गर्ने पार्टीका नेताहरू आफै सरकारमा जाँदाखेरि यसरी दुःख पाइरहेका नेपालीहरूको बारेमा सोच्नेसम्म फुर्सद पाउँदैनन्। जति नयाँ सरकार बन्छन्, त्यति नेपालीहरूले भोग्नुपर्ने पीड़ा पनि यी नाकाहरूमा कम हुनुको सट्टा बढ्दै जान्छ। यहाँसम्म कि उपचार गर्न गएका नेपालीहरू पनि यो नाकाबाट यात्रा गर्दा निकै दुःख पाउँछन्। यसै क्रममा अहिले मसँग आँखाको उपचार गर्न भारत गएका कञ्चनपुर कृष्णपुरका चन्द्रबहादुर नेपाली हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँ चाहिँ इन्डियाबाट फर्किँदै हुनुहुन्छ?
अहिले फर्किँदैछु म।
के का लागि जानु?
आँखाको लागि गएकै छ, डिसेम्बरमा भन्न लागेर बनेन र फेरि छोरा बुहारीहरू नातिहरू थिएर अनि सामान लिएर अहिले फर्किएको छु। र अहिले यो भन्नुपर्दाखेरि अब विषयवस्तु मैले के देखेँ भने, हुन त म यहाँ 50 चोटि हिँडेँ, अहिले लुटमार भयो हाम्रो यहाँ जबरजस्ती, हेर्नु टाङ्गावालाले खोज्ने, रिक्सावालाले खोज्ने, दुई लातो त मैले दुईवटालाई पनि हिर्काएँ बुढो भनेर, अनि ड्राइभरले पनि मन पर्दी भाडा उठाउने।
तपाईँ चाहिँ इन्डियाबाट फर्किँदै हुनुहुन्छ?
फर्किँदै त्यो स्थिति पनि मैले हेर्दैछु सर।
कस्तो कस्तो किसिमको दुःख पाउनु?
दुःख पाएँ सर, दुःख पाएँ। जति छन् हाम्रा दलित वर्ग, गैर दलित वर्गहरू त्यहाँ गएर चाहिँ आफ्नो ढुङ्गा मुढाहरू कोही काम गरेको पनि अहिले विभिन्न किसिमको मान्छेलाई 100-200 लुट्यो रिक्सावालाले।
कति पैसा
मलाई लुट्नु खोजेको छ? मैले छैन भने आई हेभ नो मनी भनेर, अनि मलाई अलि लथर पथर गरे, अलि दुःख लाग्यो। सानो बच्चा छ मेरो नाति, त्यो छोरी हो, उसलाई छाताले पनि घोचे मेरो छाता यो
वनमासम्म।
अनि बादमा यो निस्किएर फेरि यसले मेरो गाडीमा जाम 100 भएर दिन्छु भन्यो, अनि योसित पनि मेरो डिसाइड भयो। यसले लगभग 2.5 घन्टा जति लेट गर्यो, हामी अस्तिबाट हामी खाएको छैनौँ। मलाई बिपी छ, उसलाई टाइफोइड छ, छोरीलाई पनि बिमार। त्यति अनुरोध गर्दा कोही नेपाली बोल्न सकेनन् सर। टोपी लाउनु जतिलाई चाहिँ लुच्ने पिट्ने दुःख पायो सर, बहुत भेरी टु मच भन्यो। हजुरले बुझ्नुहुन्छ, पत्रकार हुनुहुन्छ, यस्तो गर्यो। तर यो आपद मैले यो अन्तिम लास्टमा पाएँ। 50 छुट्टी हिँड्यौँ ल, मेरो छोरा र भाइ त्यहीँ हल्लो अनि खरिखानमा काम गर्छन्। तर यस्तो हुँदा त अलिकति हाम्रो हाम्रो प्रहरी भाइले पनि त्यहाँ अलिकति फोर्स गर्नुपर्ने फोकस, अनि पत्रकारहरू त्यहाँ कोही जानु न, त्यो अलिक बिटाउनु पर्यो कि बिच पर्यो के पर्यो है, म जान्दिनँ यो नहरको उता त्यहाँ त्यस्तो खिचातानी हुँदो रहेछ सर।
त्यहाँनिर चाहिँ एकदमै दुःख,
ढाका लाउने मा टोपी, ढाका टोपी लाउने र हिन्दी बोल्न नजानलाई त पड्काएर जबरजस्ती लगेर उसले दुवटा झोला हाल्यो, उसले तिनवटा। एउटा मान्छे आफ्नो स्थान घरमा आउनु छ, अनि पाँचजना मान्छेले त्यो एउटा झोला खोसेर के गर्नु त? ऊ इच्छाले बोल्छ नि, आफै बोल्छ नि, म फलान ठाउँ जाँदैछु।
अनि तपाईँले चाहिँ यहाँनिर चाहिँ कस्तो व्यवहार पाउनुभयो त? नेपालको सीमाभित्र प्रवेश गरिसके
अहिले राम्रो व्यवहार भयो, उहाँहरूले चाहिँ हेर्नुभयो, चेकअप कहाँबाट आउनुभयो भन्नुभयो, सुन्नुभयो। अनि मैले सम्पूर्ण झोला हेर्नु साहब, हामी काम गरेको त होइन, कोही कहीँबाट आएको, सितरगन्ज कमान्डरबाट भन्नुभयो, हेर्नु यहाँको राम्रो पा। तर यस्तै त्यहाँ पनि हुनु पर्यो भन्ने मेरो सल्लाह।
जे होस्, त्यता पैसा माग्यो तपाईँबाट?
पैसा माग्यो,
कति माग्यो?
अहिले यहाँ 10-20 त्यो ओह्रालो गेट र पारितिरेम 50 पैसा भन्दै थियो, छँदै छैन पैसा, बिमारी भन्दाखेरि अरू निकालो भोसडीवाला भन्दै भन्यो। यो ड्राइभरले पनि अरे गरिब आदमी, आफ्नो गठेरी भुटी लत्ता कपडा भने 10-10 रुपियाँमा हामी फुत्यौँ यो गेटमा पर्नु गेट।
जे होस्, पैसा चाहिँ तिर्नै पर्यो,
तिर्नै पर्दो रहेछ।
अनि यात्रा गरिरहेका अरू नेपालीहरूलाई चाहिँ यो जो कार्यक्रम सुनिराखेका छन् श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? अब
के भन्ने, मैले
गर्दाखेरि चाहिँ हामी कसरी सुरक्षित रहन सक्छौँ?
सुरक्षित त अब बोल्दाखेरि नेता पनि भन्दो रहेछ, बोल्न नपाउनु यही रहेछ नेता, चलो यसको अन्दर लिएर भन्दो रहेछ पुलिसले, कस्टमवालाले। जस्तै अब हामी 8 जना ग्रुप छ नि, ग्रुप लिडर त बोल्ने हो, भाइ साहब ऐसा किन गर्थ्यो तनका भन्दा उसले त्यो गर्दो रहेछ। बुढो देखेर मलाई पड्काएन, पड्काउनु खोजेको हो। म 5 ठाउँमा लडेँ साहब आज, आज मलाई दुवाले पनि समातेर लथर पथर गरेँ, मैले 2 लात दुईवटा ठोकेँ, यसलाई पनि समातेर उ गरेँ, निकाल बसडीको पैसा। यो किन हुँदैछ त फेरि? कति राम्रो चिन र चाहिँ हाम्रो भारतको मित्र त भन्ने, हाम्रो चाहिँ भएको वर्तमान अवस्थाको मन्त्रीहरू चाहिँ केपी ओली छोडेर पर्न त जाने, अनि यो त उहाँले पनि त यसो हुनपर्छ त, अलिकति हुन पर्ने है मेरो दृष्टिकोणले भनेको कुरा। यो किन हुन सक्छ? यसको लागि सल्लाह र सुझाव मेरो सबभन्दा यो यसमा अनुरोध छ सर।
तपाईँले समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँले धन्यवाद छ है।
हजुर,
सरकारले भन्दा गैर सरकारी संस्थाहरूले नेपालबाट विदेश काम गर्न गएका व्यक्तिहरूका लागि सीमा नाकामा जनचेतनामूलक कामहरू गरिरहेको मैले देखिराखेको छु। कञ्चनपुरको गड्डाचौकी नाकामा पनि सहारा नेपालले काम गरिरहेको छ। सहारा नेपालले गड्डाचौकी नाकामा नेपालबाट कामको खोजीमा बाहिरिने नेपालीहरूलाई कसरी यात्रा गर्ने भन्ने विषयमा परामर्श दिइरहेको छ। नेपाल प्रहरीको चेकपोस्टको नजिकै अगाडिपट्टि एउटा घरको भित्तालामा सहारा नेपालले कार्यालय राखेको छ र त्यसको ठिक अगाडिपट्टि सड़कमा आएर उहाँहरूले नेपालबाट भारत काम गर्न जानेहरूलाई परामर्श दिनुहुन्छ। र यसै सिलसिलामा सहारा नेपालमा कार्यरत कृष्णा राय मसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ,
धन्यवाद।
के काम गर्नुहुन्छ नि?
म चाहिँ एउटा एलएमएफको रूपमा प्रवासीहरूलाई चाहिँ एउटा सूचना प्रवाह गर्ने कामहरू मैले गर्दैछु।
जे होस्, नेपालबाट बाहिर जानेहरूलाई चाहिँ कसरी हामीले सुरक्षित काम गर्न सक्छौँ, कसरी यात्रा गर्न सक्छौँ भन्ने बारेमा जानकारी दिनुहुन्छ?
हजुर,
कसरी जानकारी दिनुहुन्छ, के कुरा भन्नुहुन्छ?
उनीहरू अब यसरी प्राय जस्तो मान्छेहरू अब इन्डिया जाने क्रममा हुन्छन् होइन, अनि उनीहरू चाहिँ अब प्राय जस्तो अब आफ्नो कामहरू रोजगारको लागि जाने क्रममा चाहिँ हामीले चाहिँ उनीहरूलाई अब आफ्नो तर्फबाट हामीले सूचना प्रवाह गर्ने काम गर्छौँ। जस्तै हामीले अब उनीहरू बिच बाटोमा उनीहरूले अपरिचित व्यक्तिहरू भेट्न सक्छन् होइन, उनीहरूलाई हामीले अपरिचित व्यक्तिले दिएको जस्तै खानेकुराहरू भयो त्यस्तो कुराहरू नखानुस् भनेर होइन, अनि यदि समूहमा यात्रा गर्नुहुँदैछ भने समूहमा यात्रा गर्नुहोस् भनेर हामी उनीहरूलाई सल्लाह सुझाव दिने गर्छौँ। अनि साथै अनि उनीहरूले एकअर्कामा सहयोगको भावना राखेर उनीहरू जानुभयो भने चाहिँ उहाँहरूलाई एकअर्काको सहयोग लिन पनि सहायता हुन्छ भनेर होइन, अनि त्यसै गरेर एक आपसमा मिलिजुली जाने होइन, एकअर्कालाई सहयोगको भावना राखेर जाने भन्ने कुराहरू यस्तै कुराहरू दिएर हामीले चाहिँ उनीहरूलाई सूचना प्रवाह गर्ने गर्छौँ। अनि विशेष गरी चाहिँ उनीहरू इन्डियाबाट फर्किँदाखेरि चाहिँ उनीहरूलाई अब लुटपाट हुने बढी डर भएको कारणले गर्दा पनि उनीहरूले आफूसँग भएको पैसाहरू आफूले कमाएको पैसाहरू आफूसँग ल्याउने गर्छन् कतिले होइन, अनि त्यस्तो कुराको लागि चाहिँ हामीले चाहिँ उनीहरूलाई सकभर चाहिँ हामीले उनीहरूलाई आइएमईद्वारा हुन्छ कि होइन ब्याङ्कबाट पठाएर हुन्छ कि त्यस्तो सूचनाहरू प्रवाह गरेर चाहिँ हामीले उनीहरूलाई त्यस्तो प्रकारको सुरक्षा सूचना हामीले
जनचेतना जगाउने कार्य चाहिँ गरिराख्नु
हजुर।
अनि तपाईँले भन्नुभएको छ हामी नेपालबाट भारत काम गर्न जानेहरूलाई पनि सम्झाउँछौँ, आउनेहरूलाई पनि यसरी सुरक्षित आउन सकिन्छ भनेर सम्झाउँछौँ भनेर भनिराख्नु भएको छ, उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ नि? सजिलै तपाईँहरूले बोलाउँदाखेरि आउनुहुन्छ यस्तो परामर्श लिनको लागि?
हामीले अहिलेसम्म रोक्नुहोस् भनेको समयमा चाहिँ प्रायः जसोले रोक्नु नै भएको हुन्छ होइन, तर अब कतिजनालाई अब त्यस्तै अब हतार भएको कारणले गर्दा चाहिँ कतिजना चाहिँ पर्खिन मान्नु हुँदैन, रोक्न मान्नु हुँदैन।
के गर्नुहुन्छ त त्यस्तो अवस्थामा जो पर्खिन मान्दैनन् उहाँहरूलाई चाहिँ कसरी सम्झाउनुहुन्छ?
हामीले चाहिँ उहाँहरूलाई चाहिँ हामी चाहिँ सारा समूहबाट हौ, तपाईँहरूलाई हामीले यात्रा सम्बन्धी हामीले सूचना प्रवाह गर्ने काम गर्दछौँ, केही सूचनाहरू सुनेर जानुहोस् तपाईँहरूको लागि हो, तपाईँहरूलाई अब आउँदाखेरि जाँदाखेरि सुरक्षित हुन्छ त्यही भएर कारणले गर्दा यो सूचनाहरू सुनेर जानुहोस् जब हामी यस्तो कुराहरू भन्छौँ, अनि उहाँहरूलाई चाहिँ यो कुराहरू सुनेर पनि अब त्यस्तो केही प्रभाव पार्छ र उहाँहरू यस्तो कुरा सुनेर पनि रोकिहाल्नुहुन्छ।
अनि प्रतिक्रिया चाहिँ कस्तो जनाउनुहुन्छ त? जस्तै तपाईँहरूको कुरा सुनिसकेपछि ए यो कुरा साँचो हो हामीले यस्तो गर्नुपर्छ भनेर प्रतिक्रिया जनाउनुहुन्छ, या बाटोमा रोकेर बेकारमा हामीलाई चाहिँ सताउने कार्य गर्नुहुन्छ भन्ने जस्ता कुराहरू गर्नुहुन्छ?
अहिलेसम्म त्यस्तो प्रतिक्रिया चाहिँ यस्तो प्रवासीहरूबाट आएको छैन अहिलेसम्म चाहिँ उनीहरूले हामीले अहिलेसम्म हामीले गरेको कामहरूबाट चाहिँ उनीहरू प्रभावित नै भएको छन् होइन, आकर्षित नै भएको छन् र उनीहरूले हामीलाई धेरैले भनेका पनि छन् तपाईँहरूले राम्रो काम गर्दै हुनुहुन्छ हामीलाई यस्तै कुराहरूको खाँचो छ भनेर धेरैले हामीप्रति धन्यवादी पनि त्यस्तो प्रतिक्रियाहरू पनि जनाइरहेका छन्। जे होस् अहिलेसम्म सबै मानिसहरू जतिजनालाई हामीले अहिलेसम्म सूचना प्रवाह गरेका छौँ उहाँहरू चाहिँ हामीबाट खुसी नै हुनुहुन्छ होइन, राम्रो प्रतिक्रिया नै हामी उहाँहरूले हामीप्रति जनाइराख्नु भएको छ।
अनि उताबाट ठगिएर लुटिएर आएका मान्छेहरू पनि भेट्नु भएको छ तपाईँहरूले?
अहिलेसम्म त त्यस्तो छैन, भेटेको त छैन, तर उहाँहरू आए तापनि हामीले चाहिँ उहाँलाई अब सहयोग गर्ने काम चाहिँ हामीले गरि नै रहेका हुन्छौँ।
कसरी सहयोग गर्नुहुन्छ? जसरी कुनै मान्छे अब भारतबाट काम गरेर फर्किँदाखेरि लुटियो भनेपछि त्यसलाई चाहिँ कसरी सहयोग गर्नुहुन्छ त तपाईँहरू?
उनीहरू अब लुटेर आएका छन् भने अब उहाँहरूलाई हामीले अब बसालेर उहाँहरूको बारेमा सोधपुछ गर्छौँ होइन, उहाँहरूसँग भएको कुराहरू हामीले के कस्तो भयो तपाईँसँग कसरी के भयो तपाईँ आउँदाखेरि कस्तो भयो भन्ने कुरा उहाँहरूको सबै कुराहरू जानिसकेर चाहिँ हामीले उहाँहरूको बारेमा एउटा डिटेल्स हामीले बनाएर चाहिँ हामीले जिल्ला प्रशासन कार्यालयमा हामीले दिने गर्छौँ, अनि उहाँबाट आइसकेपछि चाहिँ हामीले उहाँलाई घरसम्म जानेसम्मको खर्चहरू जुटाएर खानेपानीहरू खर्चहरू जुटाएर चाहिँ हामीले उहाँलाई असल तरिकाले नै हामी उहाँलाई घरसम्म पुर्याउने काम गरेका हुन्छौँ।
अहिलेको अवस्था चाहिँ कस्तो छ त? अब जस्तै चाडपर्वको बेला आइराखेको छ, भारत काम गर्न जानेको संख्या बढी पाउनु भएको छ या फर्किनेहरूको संख्या बढी पाउनु भएको छ?
अहिले त फर्किनेहरूकै संख्या बढी छ है, अब अहिले चाहिँ अब धेरै जानेहरूको संख्या पनि त्यति छैन तर फर्किनेहरूको संख्या चाहिँ बढी नै भइरहेको छ।
जानेहरूलाई त सम्झाउँछौँ भनेर भनिराख्नु भएको छ, आउनेहरूलाई चाहिँ के भन्नुहुन्छ त तपाईँहरूले?
आउनेहरूलाई त हामीले त्यस्तो खासै केही पनि गरेका छैनौँ, तर जानेहरूलाई चाहिँ अब हामीले सूचना प्रवाह नै गरिरहेका छौँ।
तर आउनेहरू फेरि जान सक्छन्, उनीहरूलाई फेरि अर्कोपल्ट जाँदाखेरि छुट्न सक्छन्, अहिले जाँदाखेरि पनि अलिकति सम्झाइदिएको भएपछि आउँदाखेरि तपाईँहरूले सँगै हारु पैसा यतिसम्म चाहिँ ल्याउन सक्नुहुन्छ, योभन्दा बढी चाहिँ ल्याउन सक्नुहुन्न, आउँदाखेरि समूहमा आउनुहोला र अहिले समूहमा नआए पनि पछि आउनुहोला, यसरी यसरी ठगिन्छन् भनेर सम्झाउने योजनामा हुनुहुन्छ या के छ तपाईँहरूको प्रयास चाहिँ अबका दिनहरूमा के हुन्छ?
हामीले त्यही सोचिरहेका छौँ, सकभर हामीले आफ्नो तर्फबाट कसरी हुन्छ होइन, उनीहरूलाई चाहिँ हामीले त्यस्तै गरेर अब आफूसँग जति बोक्दा आफूलाई सजिलो हुन्छ, आफूलाई अब त्यस्तो गरेर गाह्रो हुँदैन भने चाहिँ हामीले चाहिँ उनीहरूलाई त्यस्तै राम्रै सूचनाहरू गरेर चाहिँ हामीले गरेका हुन्छ।
अनि अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? यो
म उहाँहरूलाई के भन्न चाहन्छु भने हाम्रो यस सारा समूह नेपालमा चाहिँ अब हामीले सूचना प्रवाह काम गरिरहेका छौँ होइन, र
तर जो चाहिँ भारत काम गर्न चाहँदै हुनुहुन्छ एकदमै सुरक्षित तरिकाले जानु होला, आउने बेलामा पनि एकदमै सुरक्षित साथ योजनाका साथ समूहमा आउनु होला भनेर चाहिँ कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूलाई भन्न चाहनुहुन्छ है?
हजुर।
हस् त, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रम रेटीभूमिमा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ है त।
हुन्छ, धन्यवाद।
थुप्रै नेपालीहरू नेपालबाट भारत काम गर्न जान्छन् र आफ्नो कडा मेहनतले कमाएको पैसा घरसम्म पुगाएर परिवारमा खुसी छर्ने सपना सहित घर फर्किन्छन्। उनीहरू घर नपुग्दै बाटोमा खुसीका सपनाहरू चुटा लिन थाल्छन्। विशेष गरेर भारतको बनबासादेखि नेपालको गड्डाचौकी भन्सार पार गर्दासम्म उहाँहरूको दुःखको कहानी भनी साध्य हुँदैन। उनीहरू एकदमै निन्यारो मुख लगाएर भन्ने गर्छन् कि भारतीय रिक्सावाला तागावाला र कस्टमबाट त हामी लुटियौं लुट्यौं, तर आफ्नै देशका सुरक्षा कर्मीबाट पनि हामी लुटिन थालेका छौं भनेर दुखेसो पोख्नुहुन्छ। आखिर यस्तो आरोप लगाइरहेको बेलामा मुस्कान सहितको सेवा दिन्छौ भनेर दावी गरिरहेको नेपालको जनपद प्रहरीले चाहिँ कसरी काम गरिरहेको छ त? अहिले मसँग इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक लालबहादुर बुडायर हुनुहुन्छ। म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई पनि कार्यक्रममा स्वागत छ।
नमस्कार।
अहिले जुन अब चाडपर्वको बेला पनि सुरु भएको छ, थुप्रै नेपालीहरू जो भारत काम गर्न गएका विशेष गरेर उनीहरू फर्किने क्रम जारी रहेको छ, तर उहाँहरूले के प्रतिक्रिया दिनुहुन्छ भनेपछि हामीले धेरै दुःख पाउँछौँ फर्किने बेलामा भनेर भनिराखेको अवस्था छ, उहाँहरूले सुरक्षित साथ फर्कनका लागि चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ?
यो हाम्रो तर्फबाट इलाका प्रहरी कार्यालयको तर्फबाट त्यहाँबाट फर्किने नेपाली दाजुभाइ दिदीबहिनी जो फर्किन्छन् इन्डियाबाट काम गरेर यता नेपाल फर्किने क्रममा त्यो टाँगा अनि गाडी बनबासाबाट माइनरतिर फर्कने क्रममा अलि भाडा चर्को लिने डबल दिने 200 ठाउँमा 400 लिने 50 लिने ठाउँमा व्यक्तिबाट 100 लिने यसा गुनासाहरू आउँछन्। हामी कहाँ यो गुनासो आउने बित्तिकै त्यस्तो टाँगा त्यस्तो गाडीवालाको नम्बर पत्ता लगाई तुरन्तै गएर इन्डियन एसएसबीसित इन्डियन प्रहरीलाई कोतवाली भन्छ जनपद प्रहरीलाई तिनीहरूसित समन्वय गरेर
विशेष गरेर अब खास गरी नेपालीहरूको गुनासो चाहिँ के रहेको छ भनेपछि नेपालमा भन्दा पनि जो भारतको कस्टम छ त्यहाँ चाहिँ धेरै नेपालीहरू लुटिने गरेका छन् भन्ने गुनासोहरू चाहिँ आइराखेको छ, कसरी समन्वय गर्नुहुन्छ, कसरी उहाँहरूले सुरक्षित साथ आउन सक्छन्?
त्यसका लागि हामी सिभिलमा प्रहरी परिचालन गरेका छौँ। हामी पनि सिभिलमा गएर नेपालीहरूले दुख नपाउन् र नलुटिउन् भन्नका लागि पटक पटक हामीले सिभिलमा गएर निगरानी गर्ने र त्यस्तो अप्ठ्यारोमा परेको जनतालाई त्यस्तो पीडितलाई जोले भाडा बढी लिने गरेको छ त्यसलाई त्यही पारिपट्टि नै लिन्छ, त्यो भाडा लिएर नेपालतर्फ आउँदैन, तिनीहरू बाटैमा फर्किने भएको हुनाले त्यहाँको एसएसबी इन्डियाको प्रहरीको सीमा बस्ने एसएसबी र त्यहाँको कोतवालीलाई समन्वय गरेर त्यसको नम्बर पत्ता लगाई अनि कुन व्यक्तिले बढी भाडा लिएको छ, कुन नम्बरको टाँगाले लियो, कुन नम्बरको जीव अथवा अरूले लियो, त्योबाट त्यो बढी लिएको पैसा फिर्ता गराएर त्यहाँको प्रहरीलाई जिम्मा दिएर त्यहाँको मान्छे त्यहाँको जिम्मा हामीलाई दिँदैन, इन्डियन नागरिकलाई नेपाल प्रहरीलाई बुझाउँदैन, ल्याउन नि मिल्दैन, त्यो भएको हुनाले त्यस्तो गर्नेलाई त्यहाँको कानुन बमोजिम कारवाही गराउनलाई त्यहाँको प्रहरीको जिम्मा दिन्छौँ र त्यो बढी लिएको भाडालाई तत्कालै त्यो मान्छेको जो पीडित मान्छेको पैसा फिर्ता गराउन लगाउने गरेका छ। त्यसका लागि मैले आफै गएर 3-4 टाँगावालाले बढी लिएको भाडा फिर्ता गराए, त्यो बिना नम्बरको टाँगा नेपालतिर नआइकन बोर्डरबाटै फिर्ता हुने गरेको थियो।
अनि सरले चाहिँ भन्नुभएको छ जो चाहिँ बीच बाटोमै छोडेर फर्किन्छन् तिनीहरूबाट चाहिँ बढी नेपालीहरू पीडित रहन्छन् भनेर भनिराख्नु भएको छ, अब जो त्यताबाट फर्किन्छन् अनि यो कार्यक्रम सुनिराखेका छन् तिनीहरूलाई के भन्न चाहनुहुन्छ त?
म यहाँहरूको यो रेडियो मार्फत भारतबाट नेपाल फर्कने दाजुभाइहरूलाई यही मार्फत जानकारी अथवा सूचित गराउन चाहन्छु कि इन्डियाबाट फर्किने क्रममा जो बनबासाबाट माइनरतिर आउने टाँगाहरू छ त्यो नम्बर भएको हाम्रो भिनपा लेखेको टाँगा हुन्छ, 1 नम्बरदेखि 110 नम्बरसम्मको टाँगा दर्ता भएको छ नेपालमा, त्यो टाँगाले बढी भाडा लिए पनि यता कारवाही गर्न पनि सकिन्छ, त्यसको दर्ता खारिज पनि गर्न सकिन्छ र त्यसले बढी भाडा लिन पनि पाउँदैन। यदि लिएको छ भने यतै हामी यता चेक जाँच गर्ने क्रममा सोधपुछ गर्छौँ, भाडा बढी लिएको पछि यतै असुल गराएर अनि उनीहरूको दर्ता खारिज गर्ने अनि टाँगा व्यवसायसँग
कारवाही गर्ने गरेको छ।
यता हामीले कारवाही पनि गरेका छौँ। त्यो दुई तिनवटा टाङ्गा हाम्रो इलाका प्रहरी कार्यालयभित्र पनि छ, बढी भाडा लिने। अहिले हाम्रो त्यो भित्र नै टाङ्गा राखिएको छ। र इन्डियाबाट फर्किने नेपाली दाजुभाइलाई के भन्न चाहन्छु भने, जो तपाईँहरू आउनुहुन्छ आउने क्रममा भिन्न पालेको टाङ्गामा, नम्बर भएको टाङ्गामा आउनुहोला। र भाडा जब गन्तव्य स्थानमा पुगिन्छ तब मात्रै भाडा दिनुहोला, बाटोमा भाडा नदिनुहोला। र नम्बर नखुलेको टाङ्गामा नआउनुहोला भन्न चाहन्छु।
अनि त्यो त अब टाङ्गावालाले वा गाडीवालाले ठगेपछि चाहिँ त्यस्तो गर्नुहुन्छ। अब थुप्रै नेपालीहरू चाहिँ अब बनबसामै बेहोस बनाएर लुटेको अवस्था पनि छ, तिनीहरूलाई चाहिँ कसरी सहयोग गर्नुहुन्छ त? उहाँहरूको घरसम्म पुगाउन, उहाँहरूको लक्ष्यसम्म पुगाउनका लागि पनि के गर्नुहुन्छ तपाईँहरूले?
अहिले विगतको दिनमा त्यस्ता घटनाहरू भएका थिए, अहिले यस्तो घटना भएको पनि छैन। यतातिर हामी पनि परिचालन सिभिलमा प्रहरी परिचालन भएका छौँ, बनभाषातिर पनि गएर त्यस्तो किसिमको व्यक्तिलाई निगरानी गर्ने, र इन्डियाबाट आउने दाजुभाइहरू पनि धेरै सचेत भइसकेका छन्। हाम्रै नेपाली दाजुभाइ नै नेपालीलाई ठग्ने त्यस्तो किसिमको भइरहेको कुरा विगत घटनाले पनि देखाएको छ। र इन्डियाबाट आउँदाखेरि सँगसँगै आउने अनि नेपाली बोल्ने, तेरो घर कहाँ हो त भने, मेरो घर यो फलाना जिल्ला, अनि त्यसले म पनि नजिकै छरछिमेकी हुँ भनेर त्यसलाई मतलब कि विश्वास दिलाएर बेहोस पारेर लुड्ने गरेको घटनाहरू विगतमा सुनिएका छन्, भएका पनि छन्। र अहिले तत्कालै त्यो घटना भएको पनि छैन, त्यस्ता गिरोहहरू अहिले सक्रिय छैनन्, प्रहरी परिचालन भएको छ।
अनि भइहाल्यो भनेपछि चाहिँ घरसम्म पुग्न के गर्नुहुन्छ त? अब कसरी उहाँहरूलाई सहयोग गर्नुहुन्छ?
त्यसका लागि यो विभिन्न संघ संस्था पनि छन्, नभए हाम्रो प्रहरी नै बस पार्कसम्म गएर त्यस्तो पीडितलाई गन्तव्य स्थानसम्म बस समितिलाई भनेर पीडित व्यक्तिको घर अथवा गन्तव्य स्थानसम्म बस समितिलाई गरेर पासको सिस्टम मिलाएर त्यसलाई निशुल्क गन्तव्य स्थानसम्म पुर्याउने व्यवस्था गरिएको छ।
हजुर सर, अब हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि पुग्दैछौँ, अनि विशेष गरेर अब अन्तमा चाहिँ म के भन्न चाहन्छु भनेपछि, जो कस्टममा लुटिन्छन् त्यो समस्या चाहिँ न्यूनीकरण गर्नका लागि यहाँहरूको अबका दिनहरूमा चाहिँ के प्रयास हुनेछ?
यसका लागि हामी यता आफ्नो बोर्डर एरियातिर त रात दिन नै खटिएका छौँ। इन्डियाको कुरा भयो, त्यो पारिपट्टि जाँदाखेरि अब वर्दीमा अथवा युनिफर्ममा जान पनि उचित हुँदैन, जानु पनि ठिक हुँदैन। त्यही भएर सिभिलमा प्रहरी हामी परिचालन भएका छौँ, गएका पनि छौँ।
समन्वय चाहिँ उहाँहरूसँग कसरी गर्नुहुन्छ त? अब जसरी उहाँहरूले चाहिँ लुट्ने गरेको छ, उनीहरूलाई पनि सचेत गराउनका लागि अब भारतीयहरू पनि आउँछन्, अब दुवै देशका प्रहरीहरू मिलेर चाहिँ सहकार्य गरौँ भनेर चाहिँ कसरी योजना बनाउँदै हुनुहुन्छ, त्यो सम्बन्धी केही गरिराख्नु भएको छ?
यसका लागि हामी चाहिँ त्यहाँको एसएसबी अनि हाम्रो जनपद प्रहरी जस्तो त्यसलाई कोतवाली भन्छ, तिनीहरूसित समन्वय कसरी गर्छौँ भन्दाखेरि, यताबाट बढी भाडो लिएको लुटिनुभन्दा नि लिनुपर्ने भाडो भन्दा डबल भाडो लिएको आउँछ कहिलेकाहीँ। त्यो आएकोलाई त्यो व्यक्ति बढी पीडित व्यक्तिलाई त्यहाँसम्म पुर्याएर तिनीहरूको पहिचान गरेर त्यो व्यक्ति पत्ता लगाइकन त्यो साधन पत्ता लगाएर तिनीहरूको भाडा फिर्ता गराउने र तिनीहरूलाई जिम्मा दिएर त्यो पारि इन्डियन व्यक्ति भएको हुनाले इन्डियन पुलिसकै जिम्मा दिएर त्यहाँको कानुन मुताबिक कारवाही गराउने गरेका छौँ।
आफ्नो कार्यमा चाहिँ लागिराख्नु भएको छ, निरन्तर जो नेपालीहरूले दुःख पाएका छन् उहाँहरूसँग चाहिँ भविष्यमा दुःख नपरोस्, आगामी दिनहरूमा चाहिँ त्यस्तो दुःख भोग्नु नपरोस् भनेर यहाँहरू निरन्तर लागिराख्नु भएको छ, आफ्नो सेवाप्रति कटिबद्ध हुनुहुन्छ।
हजुर, त्यसका लागि हामी रात दिन खटिएकै छौँ।
हस्त सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रम रिटिभूमिको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस्, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।
आदरणीय श्रोताबिन, आजको यो कुराकानी सँगसँगै कार्यक्रम रिटिभूमिको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ। तपाईँका कुनै सल्लाह सुझाव र जिज्ञासा छन् भने हामीलाई लेखेर पठाउनुहोस्। हामी आउँदो कार्यक्रममा यहाँहरूको जिज्ञासाको कदर गर्दै अझ बढी प्रभावकारी कार्यक्रम प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। हामीलाई पत्राचार गर्ने ठेगाना रहेको छ, सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, कार्यक्रम रेटिगोमी, पोस्ट बक्स नम्बर 28। लौ त श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन्छु। हस्त, नमस्ते।